नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 8 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तहको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, उम्मेद्वारलाई चुनाव चिन्ह वितरण।
भरतपुरमा मतगणना वा मतदानबारे टुङ्गो लाग्न कम्तीमा 2 हप्ता लाग्ने, सर्वोच्चले सबै दस्तावेज हेरेर मात्र निर्णय गर्ने।
अब 7 दिनभित्र त ल्याउनु, प्राप्त भएको 7 दिनपछि पेश गर्नु भन्ने आदेश हो, मिति फिक्स भएको छैन।
नेपाल चीन परामर्श संयन्त्रको 11 बैठक सकियो, लगानी व्यापार र सम्पर्क विस्तार बारे छलफल।
अमेरिकामा गोली लागेर वर्षेनी 1300 बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक, झण्डै 5800 जना गम्भीर घाइते हुने।
र एसियन प्रिमियर लिग क्रिकेटमा बंगलादेश र श्रीलंकाली टिमको विजयी शुरूआत, म्यानयूका प्रशिक्षक मौरिनोमाथि पनि कर छलीको आरोप।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% को आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार उम्मेद्वारी मनोनयन दिएका मध्ये आज उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशित गरिएको र चुनाव चिन्ह वितरण गरिएको आयोगले जनाएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका उम्मेद्वार सम्बन्धित दलकै चुनाव चिन्ह पाएका छन् भने बाँकीले स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव चिन्ह पाएका आयोगले जनाएको छ। चिन्ह पाएसँगै स्वतन्त्र उम्मेद्वारले पनि चुनावी प्रचार प्रसार तीव्र बनाएका छन्।
नेकपा एमाले स्थानीय तहको चुनावलाई प्रभावित गर्ने गरी सत्ता पक्षले शक्ति तथा स्रोत साधनको दुरूपयोग गर्दा पनि निर्वाचन आयोग चुप रहेको आरोप लगाएको छ। आज विज्ञप्ति निकालेर एमाले गृहमन्त्री जनार्दन शर्माले बाँके कैलाली लगायत जिल्लामा पार्टीका कार्यक्रममा गएर चुनाव प्रभावित गर्न खोजेको तर आचार संहिता उल्लंघन हुँदा समेत निर्वाचन आयोग भने मौन बसेको आरोप लगाएको हो। यस्ता काम तत्काल रोकी शान्तिपूर्ण र धाँधली रहित रूपमा चुनाव गर्ने वातावरण तयार गर्न एमाले आयोगको ध्यान आकर्षण समेत गराएको छ। यस्तै चुनावी प्रक्रियाका क्रममा बाजुरामा आफ्ना कार्यकर्ताको हत्या, कपिलवस्तुमा बम विस्फोट तथा सोलुखुम्बुमा आफ्ना कार्यकर्तामाथि आक्रमणमा घटनामा संलग्नको विरूद्धमा मुद्दा दर्ता हुन नसकेको र घटनामा संलग्नलाई बचाउन प्रहरी प्रशासनको दुरूपयोग गरिएको पनि एमाले आरोप लगाएको छ।
बझाङमा दुईजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। काँडा गाउँपालिका चार धुलीमा कांग्रेसको तर्फबाट अमृता विक र मोस्टा गाउँपालिका चारमा एमालेका तर्फबाट हिमकला दमाई निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतले जनाएका छन्। यस्तै खोटाङको खोटेहाङ गाउँपालिका पाँच चिप्रिङको दलित महिला सदस्यमा बच्चीमाया परियार निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पार्टीले दलित महिला सदस्यमा उम्मेद्वारी नदिएपछि एमालेका तर्फबाट उम्मेद्वार बनेकी बच्चीमाया निर्विरोध हुनुभएको हो। यसै गरी इलामको माङसेबुङ गाउँपालिकाको वडा नम्बर छमा पनि नेकपा एमालेका तर्फबाट दलित महिला सदस्यमा धनकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा पुनः मतदान होला कि मतगणनाले निरन्तरता पाउला, यसबारेको चासो अझैसम्म पनि कायमै छ। मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरे पनि यो विषय सर्वोच्चमा पुगेपछि अझै न त मतदान हुन सकेको छ न त मतगणनाले नै निरन्तरता पाउने टुङ्गो लागेको छ। यो विवाद सल्टिन अझै दुई हप्ता पर्खिनुपर्ने भएको छ। राजनीतिक दल, उम्मेद्वार र निर्वाचन आयोगलाई यस अघि नै विवादमा तानिसकेको भरतपुर मतगणना प्रकरणमा सर्वोच्च अदालतको ढिलाइले दिक्क बनाएको टिप्पणी हुन थालेको छ। प्रकाश ढकालको रिपोर्ट।
भरतपुर महानगरपालिकाको 19 नम्बर वडाको विवाद सल्टेला भनेर बाटो हेरेको दुई हप्ता भइसक्यो। जेठ 21 गते दायर भएको रिटमा सर्वोच्चले तत्कालै पेशी तोक्ला र छिनोफानो गर्ला भन्ने अपेक्षा गरिए पनि आयोगको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिने बाहेक यो विषयलाई प्राथमिकतामा राखेन। जेठ 28 र 30 गते पेशी तोकिए पनि यो विषय प्राथमिकतामा परेन र हेर्न भ्याइएन भनेर थन्क्याइयो। त्यसपछि सात दिनपछि आज बल्ल सर्वोच्चले सुनवाई गर्दै यो प्रकरणका सबै कागजात सात दिनभित्र झिकाउन आदेश दियो। सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेल।
निर्वाचन आयोगले 74-2020 गरेको पुनः मतदान गराउनु भनेर गरेको निर्णय चाहिँको सकल फाइल झिकाउने आदेश भएको छ र च्यातिएको मतपत्रहरू र चाहिँ त्यसका मुचुल्का प्रहरीको तत्कालमा भएको सञ्चार अवस्थाको प्रतिलिपि कागजहरू अनुगमन टोलीले चाहिँ निर्वाचन आयोगमा दिएको चाहिँ प्रतिवेदनको प्रतिलिपि लगायतका चाहिँ कागजातहरू झिका सात दिनभित्र झिकाउनु भन्ने चाहिँ आदेश भएको छ।
कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको इजलासले यस्तो आदेश गरेसँगै पहिलो चरणमै चुनाव भएको भरतपुर महानगरपालिकाको अन्यल हटमा कम्तीमा दुई हप्ता लाग्ने भएको छ। माओवादी केन्द्रका तर्फबाट मतगणनामा बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि यो विषय कसरी सल्टाउने भन्ने बारे निर्वाचन आयोग पनि अलमलमा परेको थियो। अलमलकै बीच आयोगले गरेको निर्णय सर्वोच्चमा पुगेपछि तत्कालै कुनै न कुनै टुङ्गो लाउला भन्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। अब मुद्दाको थप सुनवाई कहिले हुन्छ त? फेरि सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेल।
पुनः सुनवाईको लागि चाहिँ अब सात दिनभित्र तोल्याउनु, त्यो प्राप्त भएको सात दिनपछि पेश गर्नु भन्ने आदेश हो, मिति फिक्स भएको छैन।
पहिलो चरणमा सँगै चुनाव भएका अरू 282 स्थानीय तहका प्रतिनिधि पुराना भइसके तर भरतपुरका नागरिक भने यो प्रकरणको निकास कुर्दा कुर्दै दिक्क मान्न थालिसकेका छन्।
रिपोर्टसँगै अब फेरि खबरकै सिलसिला। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले केही देशले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ रहेका नेपालीलाई कुनै असर नपर्ने बताउनु भएको छ। श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरसँगको भेटमा राजदूत हेलले कतारको अवस्था विगतमा जस्तै सामान्य रहेको र त्यहाँ रहेका नेपालीलाई कुनै अप्ठ्यारो नहोस् भनेर पहल गरिरहेको जानकारी गराउनु भएको हो। कतारमा रहेका नेपालीले भोग्नु परेका समस्या समाधानका लागि गठित प्राविधिक समितिको बैठकमा समेत यसबारे छलफल गर्न सकिने राजदूतले जानकारी दिनुभयो।
नेपाल चीन परामर्श संयन्त्रको 11 बैठकमा नेपाल चीन सम्बन्धका साथै दुई देश बीचको राजनीतिक सम्बन्ध लगायत विषयमा छलफल भएको छ। दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा भएको छलफलमा नेपाल चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देश बीच सतह तथा हवाई मार्गबाट सम्पर्क विस्तार बारे परामर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीच हालै भएको ओबीओआरको सम्झौताले समेटेका विषयलाई कार्यान्वयनमा लैजाने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपालले तातोपानी नाका खुलाउन राखेको प्रस्तावलाई चीनले सकारात्मक रूपमा लिएको छ। यस्तै दुवै पक्षले पर्यटन प्रवर्धन, सामाजिक तथा सांस्कृतिक आदान प्रदानका साथै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रूपमा आयोजना गर्ने बारेमा पनि बैठकमा छलफल भएको छ। यस्तै चीनमा नेपाल पर्यटन वर्ष 2017 मनाउने विषयमा पनि नेपाली र चिनिया पक्षबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा दुईजना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा एकजना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। लौ जाउँ।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउ। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनु पर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे अध्यक्षज्यूले, केही सहयोग गरिदिए?
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तहको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, उम्मेद्वारलाई चुनाव चिन्ह वितरण, भरतपुरमा मतगणना वा मतदानबारे टुङ्गो लाग्न कम्तीमा 2 हप्ता लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, विश्व शरणार्थी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। शरणार्थी सम्बन्धी जनचेतना फैलाउने र शरणार्थीको पक्षमा एकताबद्ध हुन आग्रह गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जून 20 तारीकमा शरणार्थी दिवस मनाउने गरिन्छ। विश्वमा युद्ध, भोकमरी, मौसमी प्रतिकूलताका कारण लाखौं मानिस आफ्नो घर छोडेर शरणार्थी बन्न बाध्य हुने गरेका छन्। विश्वमा अहिले हरेक 113 जनामा एकजना शरणार्थी बन्न बाध्य रहेको तथ्याङ्क छ। अहिले विश्वमा 6 करोड 56 लाख भन्दा बढी शरणार्थी छन् भने हरेक दिन हजारौं परिवार आफ्नो घर छोड्न बाध्य छन्। यस्तै नेपालमा पनि अढाई दशकदेखि आफ्नो थातबासबाट सरकारी दमनका कारण खेदिएका भूटानीहरू ठूलो निराशा र अन्यलका बीच सहायता शिविरमा कष्टकर जीवन बिताइरहेका छन्। झापाबाट उज्यालो सहकर्मी गोपाल गर्तौंलाको रिपोर्ट।
उमेर र बल बरकत भएका तन्नेरी कोही भूटानमै रहे त कोही नयाँ भविष्य खोज्दै पुनर्वासमा सात समुद्र पारी गए। शिविरका होचा छाप्राका साँगुरा बस्तीमा निरस बुढौली काटिरहेका वृद्ध वृद्धा भने दिनहुँ पिरलोमा छन्।
मेरो त छोरा छोरी सबैको एउटी बुहारी र नाति थियो त्यो पनि पठायो, अहिले छला परेको जोडा बुढाबुढी मात्रै छौ यहाँ। यहाँदेखि हुने समस्या त छँदै छैन। अब हिजो ती सस्ता भन्छ, मान्छेका बुढी पठाइदिन्छ, छोरा पठाउँछ, बुढाबुढी राख्छ, कोही बुढो पठाउँछ र बुढी मात्रै छोड्छ।
सन् 2008 सुरुदेखि भुटानी शरणार्थीलाई मानवीय सहायता स्वरूप तेस्रो देश पुनर्वासको अवसर दिइयो। गएको मध्य पुष्सम्ममा पुनर्वासको लागि इच्छा पत्र भरेका भूटानी शरणार्थीको पुनर्वास प्रक्रिया चलिरहेकै छ। यो विकल्प रोज्दै हालसम्ममा झापा र मोरङका भूटानी शरणार्थी शिविरबाट 1,09,538 जना भूटानी शरणार्थी पुनर्वासमा विभिन्न देश गएका छन्, जसमध्ये सबभन्दा बढी 93,132 जना अमेरिका गएका छन्। यसबाहेक क्यानाडा, डेनमार्क, नर्वे, अस्ट्रेलिया, बेलायत, न्यूजील्याण्ड र नेदरल्याण्डमा भूटानी शरणार्थी पुनर्वास भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग यूएनएचसीआरले जनाएको छ। अब नेपालका शरणार्थी शिविरमा 9,804 जना भूटानी शरणार्थी छन्। तर पुनर्वासको नयाँ इच्छा पत्र भर्ने काम बन्द गरिएपछि शिविरमा रहेकाहरू अन्यलमा परेका छन्।
मेरा आफन्त सबै अमेरिका, छोरी एकजना छोरी र छोरा बुहारी नडकोटा, एकजना छोरा चाहिँ उता मेचिगन जेठा छोरा, नाति नातिनाहरू उतै छ। यहाँ मेरा साइला छोरा, म बुहारी, नातिहरू तीनजना छ।
थातबास घुमेको अढाई दशक पछिसम्म पनि उनीहरू मध्ये धेरैको मनभित्र भूटान फर्किने हुटहुटी र चाहना अझै जिउँदैछ। बेडाङ्गी दुई शरणार्थी शिविरको मूल सड़कमा भेटिएका एकजना वृद्ध शरणार्थी,
आफ्नो माटो खुन पसिना छ, बाबुबुढा खुन पसिना छ, कति हामीले दुःख भुक्त गरेका छौँ, के गरेका छौँ, उद्योग पौरा कति बगान थिए, कति घर थिए, कति एउटा हाम्रो खेतबारी थिए, हरेक दुःख गरेका छौँ, हाम्रो खुन पसिना छ, हाम्रो स्वर्गै थिए, हाम्रा पितृभूमि त्यहाँ छन्।
आफ्नो हक भोग लाग्ने जन्मभूमिबाट रातारात खेदिएपछि उखेलिएको मुला झैं भएका भूटानी शरणार्थीले नेपालमा बाससम्म पाए। विभिन्न दात्री निकायले खटाएर दिएको सहायताको भरमा उनीहरूले अभरको अढाई दशक बिताइसकेका छन्। दुःखको निस्तो अलिनु खाएर बिताउँदा साथै रहेका आफन्त पनि फेरि दर्गा दिशा लागेपछिको नमिठो उनीहरूले भोगिरहेका छन्।
जस्तो दुःख भयो भने आफैलाई सम्मानमा याद, अब अर्काले दिएर खाउँला भने आश गर्दै बसिन्छ, खाना दिएको पुग्दैन, अहिले झन् घटाएको छ। अब एक महिनामा 9 किलो चामल दिन्छ, दाल तेल पनि छैन हामीलाई, अनि अब त्यो पुर्याएर खानु पर्यो, अब कोही बेला खोले फाडो खाएर नि सुत्नु पर्यो भोकै, अलिअलि सास अडाउँदा खानु पर्यो नि त। अब दुईजना अपङ्ग पालेर बसेछु म चाहिँ, बहिनी छ भीमा सुब्बा, छोरा छ सासाङ।
झट्ट हेर्दा सुविधा सम्पन्न देशमा जान पाउने पुनर्वासले भूटानी शरणार्थीको जीवनमा उज्यालो ल्याएको जस्तो लागे पनि पुनर्वासले उनीहरूलाई छिन्न भिन्न बनाइदिएको छ। आफ्नो थात थलोबाट खेदिँदा साथै रहेका सहोदर आफन्तसँग यो जुनीमा फेरि भेट होला कि नहोला भन्ने औडाहमा उनीहरू शरणार्थी छाप्रामा जीवन गुजारिरहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिकलाई थप घाटा हुने अवस्था आएपछि आफूले शान्ति प्रक्रिया शुरू गरेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको संस्मरणात्मक पुस्तक अंशको लोकार्पण गर्दै दाहालले वस्तुस्थितिको उपयुक्त विश्लेषण गरेर विद्रोहको शुरू र अन्त्य गरिएको दावी गर्नुभएको हो।
शान्ति प्रक्रियामा आउनुपर्ने एउटा कारण जनयुद्ध, योभन्दा अगाडि निरन्तरता दिँदा राष्ट्रलाई पनि घाटा पर्ने, जनताको पनि बढी क्षति हुन सक्ने र विजयी हुन नसक्ने खतरा जो मैले अनुभूत गरेँ, र नि देशभित्र पनि जसरी राजनीतिक दलहरू र अनि ऐतिहासिक रूपले विकसित भएको राजतन्त्रका बीचमा अन्तर्विरोधहरू चाहिँ बढ्दै गए, यी सबै पक्षहरू त्यहाँ छन् जसले शान्ति प्रक्रियामा जान हामीलाई प्रेरित गर्यो। या त पुरै पराजय या पुरै विजय, यस्तै चाहिँ नियति पनि नेपालले भोग्न सक्थ्यो।
2044 सालमै जनयुद्ध शुरू गर्न आफूले सैनिक तालिम शुरू गरेको सार्वजनिक गर्दै उहाँले जनयुद्ध प्रचण्ड वा बाबुरामको व्यक्तिगत स्वार्थका लागि नलडिएको दावी पनि गर्नुभयो। उहाँले माओवादी शुरूदेखि नै वार्ताको पक्षमा रहेको पनि खुलासा गर्नुभयो। देशको समस्या समाधान गर्न राजा वीरेन्द्रसँग वार्ताको कोशिश भए पनि सफल हुन नसकेको बताउनुभयो। वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रसँग यसबारेको कुराकानी भएपछि राजालाई नै भेट्ने तयारी हुँदाहुँदै दरबार हत्याकाण्ड भएकाले सफल नभएको उहाँले उल्लेख गर्नुभयो। ज्ञानेन्द्र राजा भएपछि पनि वार्ताको कोशिश भएको तर उनले गम्भीरतापूर्वक नलिएको प्रचण्डको दावी थियो।
वीरेन्द्रसँग चाहिँ वार्ता भएकै थियो अनि वीरेन्द्रसँग पनि कुराकानी गर्ने तयारी कसरी मिलाउने भनेर टेक्निकल पक्षमा छलफल हुँदै गर्दा जेठ उन्नाइसको घटना त्यसरी घट्न त्यो सन्दर्भमा घट्न गएको छ। एउटा असली राजा एउटा चाहिँ बडो नाटकीय ढङ्गले भएको राजामा त फरक हुनेरहेको छ। मलाई लाग्छ वीरेन्द्रले सोच्ने तरिका र अनि दरबार हत्याकाण्डपछि हुन आइपुगेका राजाले त्यति बेला सोच्ने तरिकामा फेरि ठुलो फरक चाहिँ मैले विद्रोही नेताको रूपले गहिरो गरी अनुभूत गरेँ मैले। अर्थात् इतिहासले सही मूल्याङ्कन त्यसैलाई गर्छ। ज्ञानेन्द्रले सकेनन् भन्ने मेरो भनाइ छ। उनी राजाको रूपमा उनको हातमा आएको मौका छोप्न चाहिँ उनले बिल्कुल सकेनन्।
गृहमन्त्री जनार्दन शर्माले प्रहरी सुधार कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने बताउनु भएको छ। धनगढ़ीमा क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले चुनाव सफल पारेमा सुरक्षा निकायको उचित मूल्याङ्कन हुने पनि बताउनुभयो। राष्ट्रिय जनता पार्टीलाई लक्षित गर्दै गृहमन्त्री शर्माले एउटा जिल्लामा उम्मेद्वारी दर्ता गर्ने दलले अर्को ठाउँमा विरोध प्रदर्शन गर्न नसुहाउने बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-9-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। नेप्से आज 4.09 अङ्कले घटेर 1551.07 बिन्दुमा पुगेको हो। आज जलविद्युत उत्पादन र अन्य समूह बाहेक सबै समूहको परिसूचक घटेको छ। यसैबीच एभरेस्ट इन्सुरेन्सले नेप्सेमा जानकारी दिनु अघि नै आफू निकटका लगानीकर्तालाई बोनस र हकप्रतको सूचना चुहाएको आशंकामा नेपाल धितोपत्र बोर्ड सेबोनले एभरेस्ट इन्सुरेन्सको शेयर कारोबार रोक्का गरेको छ।
चितवनमा 4 जनामा स्क्रब टाइफस रोग देखिएको छ। गएको 2 महिनामा 4 जनामा स्क्रब टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमित हुने 4 जना महिला छन्।
मलेसियाबाट 28 जना नेपालीको उद्धार गरिएको छ। मलेसियामा अलपत्र परेर घर फर्कने टिकटको समेत व्यवस्था गर्न नसकी घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विश्व योग दिवस सफल बनाउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले भन्नु बमोजिम सबै भूमिका निर्वाह गरेर भोलि मनाइने विश्व योग दिवसलाई भव्य रूपमा मनाउन सबै स्थानीय तहलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
नेपाल टेलिकमको रिपिटर स्टेशनमा समस्या हुँदा मुगु र हुम्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ। मुगु र हुम्लामा टेलिफोन सेवा दिन जुम्लामा राखिएको रिपिटर स्टेशन बिग्रिएपछि ती जिल्लामा गएको बिहिबारदेखि मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको हो।
काठमाडौँमा प्रहरी हुँ भन्दै ठगी गर्ने क्रम बढेको छ। आफू प्रहरी हुँ भन्दै नक्कली परिचय पत्र देखाउने र लुटपाट गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले सतर्क हुन नागरिकलाई आग्रह गरेको छ। यसैबीच नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा कपिल वस्तुका विश्वास पौडेल काठमाडौँमा पक्राउ परेका छन्।
जिल्ला कृषि विकास कार्यालय कास्कीले किसानलाई मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ। जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गतको कार्यालयले कास्कीका 6 सेवा केन्द्रभित्रका 26 कृषक समूह र 17 पशु फार्मलाई 43 सेट मोबाइल, वर्षा मापन केन्द्र र थर्मोमिटर वितरण गरिएको कास्कीका बाली संरक्षण अधिकृत स्तुति आचार्यले जानकारी दिनुभयो।
लम्जुङको सुन्दर बजार नगरपालिकाका 18 जना कृषकलाई गाईको बाछी निशुल्क वितरण गरिएको छ। पाउँदी स्थित जगतमाया गाई फार्म र जिल्ला पशुसेवा कार्यालयको समन्वयमा पाउँदी, कटहर, बोटे, पाखा टारका 18 जना कृषकलाई एक एकवटा गाईको बाछी वितरण गरिएको हो।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बलखुले मानविकी तथा समाजशास्त्र संकायतर्फ एमए दोस्रो वर्षको नेपाल भाषा र संस्कृत विषयको परीक्षा फल सार्वजनिक गरेको छ।
भक्तपुरमा सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। भक्तपुरमा स्वास्थ्य बीमा गर्नेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, मध्यपुर थिमी नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाङ्गुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकास्थित ददीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट निशुल्क उपचार सेवा पाउनेछन्।
अमर प्रेम फेसबुकमा लेख्नुहुन्छ, हाम्रा नेपालका कुनै पनि पार्टीका नेता सानातिना कुरामा पनि चासो राख्ने, प्रतिक्रिया दिने गर्छन्। तर भारत र नेपालको सम्बन्धको कुरा, सीमा र भारतीय सुरक्षाकर्मीले नेपाल आएरै नेपालीलाई कुटेको विषयमा चाहिँ किन कुनै प्रतिक्रिया दिन सक्दैनन्, थाहा नपाए जस्तै गर्छन्।
प्रहलाद बास्तोलाले लेख्नु भएको छ, देशको राजधानी काठमाडौँमा धुलो, धुवाँ र फोहोरको समस्या त छँदैछ। प्रमुख स्थलमा सार्वजनिक शौचालय समेत छैन, भएको घुम्ती शौचालयमा पनि ताला लगाएको हुन्छ। यसरी शौचालय नहुँदा झनै फोहोर बढ्ने देखिन्छ। त्यसैले सरकारवाला निकायले यसमा समेत ध्यान दिन जरूरी छ।
कतारमा देखिएको पछिल्लो संकटका विषयमा ओमनाथ तिवारी लेख्नुहुन्छ, कतारमा त्यस्तो कुनै समस्या छैन, हल्ला मात्र बढी भएको हो। अब यो हुन्छ त्यो हुन्छ भन्नुभन्दा पनि कतारमा अप्ठ्यारो स्थिति आयो भने आफ्नो देश कसरी फर्काउने भन्ने सोच्नुपर्छ, आत्तिनुपर्ने कुनै कारणै छैन।
अनि विप्लव उप्रेती उज्यालोलाई सुझाव दिनुहुन्छ, उज्यालोको प्रसारण अब नेपालभर एउटै स्टेशनबाट सुन्न पाइयोस्, अनलाइनबाट सुन्न इन्टरनेटको भर छैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र सञ्जिता देवकोटा। अब विदेशको खबर। अमेरिकामा गोली लागेर वर्षेनी झण्डै 1300 बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। नयाँ अध्ययन अनुसार अमेरिकामा गोली लागेर 17 वर्ष मुनिका कम्तीमा 1300 बालबालिकाले ज्यान गुमाउने गरेको अमेरिकाले जनाएको छ। यस्तै गोली लागेर हरेक वर्ष झण्डै 900 जना गम्भीर घाइते हुने गरेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले गरेको अध्ययनमा देखिएको हो। अमेरिकामा हरेक दिन कम्तीमा 19 जना बालबालिकाको गोली लागेर ज्यान जाने वा गम्भीर चोट लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ। गोली लागेर ज्यान जानेमा 82% बालक हुने गरेको र गोली लागेर ज्यान गुमाउने खतरामा कालो बडाका बालबालिका धेरै रहेको पाइएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। त्रिभुवन आर्मी क्लबको महिला र पुरूष फुटबल टोलीलाई बजाजको पल्सर मोटरसाइकलले प्रायोजन गरेको छ। काठमाडौँमा आज प्रायोजन सम्झौतामा बजाजको अधिकृत विक्रेता हंसराज हुलासचन्द्र, प्रालिका उपप्रमुख योगेन्द्र गुरूङ र सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले हस्ताक्षर गर्नुभयो। प्रायोजन बापत अब पल्सरले आर्मीको महिला र पुरूष फुटबल टोलीलाई वार्षिक 25 लाख रूपियाँको खेलकुद सामग्री उपलब्ध गराउनेछ।
एसियन प्रिमियर लिग क्रिकेटमा बंगलादेश टाइगर्स र श्रीलंकन लायन्सले विजय शुरूआत गरेका छन्। त्रिवी मैदान किर्तिपुरमा आज भएको पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई 3 रनले हराएको। 102 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 98 रन मात्र बनाउन सकेपछि बंगलादेशी टीमले 3 रनको रोमाञ्चक जित हात पारेको हो। आजको दोस्रो खेलमा श्रीलंकन लायन्सले इन्डियन स्टार्सलाई 54 रनले हराएको छ। 155 रनको लक्ष्य पछ्याएको इन्डियन स्टार्सले 15 ओभरमा सबै विकेट गुमाएर 101 रन मात्रै बनाउन सक्यो। 15 दिनसम्म चल्ने प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दुबई र नेपालका गरी 6 टिम छन्। प्रतियोगिताको विजेताले 40 लाख र उपविजेताले 16 लाख रूपियाँ पाउनेछन्।
र म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिनियोमाथि करछलीको आरोप लागेको छ। मोरिनो रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा करछली गरेको आरोपमा स्पेनका अधिकारीले छानबिन थालेका छन्। उनीमाथि सन् 2011 देखि 2012 को बीचमा 36 लाख अमेरिकी डलर करछली गरेको आरोप लागेको छ। मोरिनियोले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, उम्मेद्वारलाई चुनाव चिन्ह वितरण,
भरतपुरमा मतगणना वा मतदानबारे टुङ्गो लाग्न कम्तीमा 2 हप्ता लाग्ने, सर्वोच्चले सबै दस्तावेज हेरेर मात्र निर्णय गर्ने,
नेपाल चीन परामर्श संयन्त्रको 11 बैठक सकियो, लगानी व्यापार र सम्पर्क विस्तारबारे छलफल,
अमेरिकामा गोली लाग वर्षेनी 1300 बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक, झण्डै 5800 जना गम्भीर घाइते हुने,
र एसियन प्रिमियर लिग क्रिकेटमा बंगलादेश र श्रीलंकाले टिमको विजयी शुरूआत, म्यानयूका प्रशिक्षक माउरिनोमाथि पनि करछलीको आरोप।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।